रेडियो नेपाल हो। बिहान 7 बजेको समाचारमा स्वागत छ, म हरिशरण लामिछाने। शुरूमा यस प्रसारणका मुख्य समाचार। सत्तारूढ़ नेपाल कम्युनिष्ट पार्टी नेकपा सचिवालय बैठक आज दिउँसो 1 बजे बस्दै, देशभर थप 2878 जना कोरोना संक्रमण मुक्त, 502 जनामा कोरोना संक्रमण पुष्टि, संक्रमित 17 जनाको मृत्यु। विमानस्थलको सुरक्षाका लागि छुट्टै युनिट गठन गर्ने विषयमा छलफल भइरहेको संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईद्वारा जानकारी। कोरोना महामारी भन्दा तापक्रम वृद्धि विश्वका लागि ठूलो चुनौती रहेको अन्तर्राष्ट्रिय रेडक्रसको भनाई। विगत 24 घण्टामा विश्वभर 5,40,000 भन्दा बढ़ी कोरोना भाइरसबाट संक्रमित। र नेपालले बंगलादेशसँगको दोस्रो मैत्रीपूर्ण फुटबल खेलमा बराबरी गरे पनि सिरिजको उपाधि गुमायो। समाचार अब विस्तारमा। नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठक आज दिउँसो 1 बजे बस्ने कार्यक्रम छ। यसअघिको बैठकमा स्थायी कमिटिको निर्णय कार्यान्वयन, कर्णाली प्रदेशमा देखिएको पार्टीको आन्तरिक समस्या तथा कोरोनाका कारण उत्पन्न समस्या लगायतका विषयमा छलफल भएको थियो। यसअघि सचिवालय बैठक बस्न नसकेपछि 5 सदस्यले बैठक राख्न अध्यक्ष केपी शर्मा ओलीलाई दिएको पत्र र त्यसको जवाफमा अध्यक्ष केपी शर्मा ओलीले अर्का अध्यक्षलाई पठाउनु भएको पत्र लगायतका कागजात सबै सदस्यलाई वितरण गरिएको र त्यसमा अध्ययन गरेपछि थप छलफल हुने जानकारी दिइएको थियो। राष्ट्रपति विद्यादेवी भण्डारीसँग नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले हिजो अपरान्ह भेट गर्नुभएको छ। नेकपामा पछिल्लो समय देखिएको आन्तरिक समस्याबारे परामर्श गर्न अध्यक्ष प्रचण्ड शीतल निवास जानुभएको अध्यक्ष प्रचण्डका प्रेस सल्लाहकार विष्णु सापकोटाले जानकारी दिनुभयो। हिजो थप 2878 जना कोरोना भाइरस संक्रमण मुक्त भएका छन्। यो सँगै नेपालमा हालसम्म कोरोना संक्रमण मुक्त हुनेको कुल संख्या 179,242 पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। हालसम्मको तथ्याङ्क अनुसार नेपालमा कोरोना संक्रमणबाट मुक्त हुने दर 84.8% रहेको छ। हिजोसम्म देशमा 30,986 जना कोरोना भाइरसका सक्रिय संक्रमित रहेका छन्, जसमध्ये 28,207 जना संक्रमित होम आइसोलेशन तथा 2,779 जना विभिन्न अस्पताल तथा संस्थागत आइसोलेशन सेन्टरहरूमा रहेको मन्त्रालयले जनाएको छ। काठमाडौँमा 13,321, ललितपुरमा 2,079 र भक्तपुरमा 1,135 जना गरी उपत्यकामा मात्रै 16,535 जना सक्रिय संक्रमित रहेका छन्। कोरोना संक्रमित मध्ये गम्भीर लक्षण भएका 318 जनाको आईसीयू र 38 जनाको भेन्टिलेटरमा राखेर उपचार भइरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यसैगरी हिजो थप 502 जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार हिजो 3,112 नमूनाको रियल टाइम पीसीआर परीक्षण गर्दा जम्मा 298 जना पुरूष तथा 204 जना महिलामा संक्रमण पुष्टि भएको छ। हिजो काठमाडौँमा 289, ललितपुरमा 38 र भक्तपुरमा 12 गरी काठमाडौँ उपत्यकामा जम्मा 339 जना संक्रमित थपिएका छन्। यो सँगै नेपालमा हालसम्म कोरोना भाइरसबाट संक्रमित हुनेको कुल संख्या 2,11,475 पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यस्तै हिजो कोरोना संक्रमणका कारण थप 17 जनाको मृत्यु भएको छ। यो सँगै नेपालमा हालसम्म कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको कुल संख्या 1,247 पुगेको मन्त्रालयले जनाएको छ। धार्मिक एवं आस्थाको पर्व छठ आजदेखि शुरू हुँदैछ। भगवान सूर्यको पूजा आराधना गर्ने यो पर्व निष्ठा एवं पवित्रताका साथ मनाउने गरिन्छ। यस पर्वमा सूर्यलाई प्रसादका रूपमा ठेकुवा, पुसुवा, केरा, मिठाई, उखु, नरिवल, पान, सुपारी लगायत प्रसादका सामग्री नयाँ माटोको भाँडो र बाँसको टोकरीमा राखेर अर्पण गरिन्छ। यो पर्व एकपल्ट शुरू गरेपछि प्रत्येक वर्ष गर्नुपर्ने हुन्छ। खास मनोकामना पूर्ण भएपछि यो पर्व शुरू गर्ने गरिन्छ। ग्रामीण क्षेत्र लगायत विभिन्न ठाउँमा छठ मनाउनका लागि पोखरीको डील र नदी किनारको सरसफाई शुरू भएको छ। कोरोना भाइरसको संक्रमणका कारण यस वर्ष राजधानीमा छठ पर्व भीड़भाड़ नगरी विधि मात्र पूरा गरेर मनाइने भएको छ। जाड़ो लागिसकेकाले भीड़भाड़ गर्दा कोरोना महामारी फैलिन सक्ने हुँदा सामान्य पूजा मात्र गर्न लागि हो। राजधानीमा कमल पोखरी, गुहेश्वरी, नाग पोखरी, गहना पोखरी लगायत स्थानमा विशेष साजसज्जा गरी कार्तिक शुक्ल षष्ठीका दिन अस्ताउँदो सप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिई छठ पर्व मनाइन्छ। कमल पोखरीमा विगत 10 वर्ष अघिदेखि छठ पूजा समाजको नेतृत्व गर्दै आउनुभएका राजेन्द्र सिंहले जिल्ला प्रशासन कार्यालयले 25 जना मात्र उपस्थित भएर पर्वको विधि पूरा गर्न स्वीकृति दिएको बताउनुभयो। प्रशासनको स्वीकृति अनुसार विगत 9 वर्षदेखि व्रत बस्दै आएकालाई मात्रै मंगिर 5 गते बेलुकी कमल पोखरीमा प्रवेश गराएर अस्ताउँदो सूर्यलाई अर्घ दिने वातावरण बनाइने उहाँले जानकारी दिनुभयो। विगत वर्षमा जस्तो व्रतालुलाई राति पोखरी परिसरमा बस्न समेत नदिइने कमल पोखरी छठ पूजा समाजले जनाएको छ। कोरोना महामारीका बेला फरक रूपले सक्षम व्यक्तिहरू विशेष गरी जोखिममा पर्ने गरेका छन्। फरक रूपले सक्षम व्यक्तिहरूको लागि जोखिम न्यूनीकरण र स्वास्थ्य सुरक्षाका लागि संघ प्रदेश र स्थानीय सरकारले समयमा नै ठोस कार्यक्रमहरू लागू गर्नुपर्नेमा सरकारवालाहरूले जोड़ दिएका छन्। सिन्धुपाल्चोकबाट हाम्रो संवाददाता देवराज सुवेदीको यो रिपोर्ट।
राष्ट्रिय अपाङ्ग महासंघ नेपालले CBM संघको साझेदारीमा COVID-19 प्रतिकार्यमा अपाङ्गता समावेशीकरण नामक लागू गरेको परियोजनाबाट अपाङ्गता भएका यहाँका स्थानीयहरू प्रत्यक्ष लाभान्वित भएका छन्। यो परियोजना राष्ट्रिय अपाङ्ग महासंघ नेपाल CMC नेपाल र सप्रोस नेपालको संयुक्त तत्वावधानमा कार्यान्वयन भइरहेको छ। यस परियोजनाले COVID-19 महामारीले अपाङ्गता भएका महिला पुरूष बालबालिका र उनीहरूको परिवार र अन्य जोखिममा परेका समुदायहरूको जीवनमा आएका नकारात्मक प्रभावलाई समावेशी आधारभूत आवश्यकताहरूको सहायता मानसिक स्वास्थ्य र मनोवैज्ञानिक समर्थन र स्वास्थ्य जागरूकता मार्फत कम गर्ने लक्ष्य राखेको छ। यस परियोजनाबाट प्रत्यक्ष लाभका हेलम्बु गाउँपालिका स्तरीय अपाङ्गता सञ्जालका अध्यक्ष धनबहादुर तामाङ।
हेलम्बुका अपाङ्ग साथीहरूले पाउनु भएको छ, धेरै नै खुसी लाग्नु भएको छ उहाँहरू र हेलम्बु गाउँपालिकाबाट नै हाम्रो अपाङ्गहरूको हितको लागि पाउने अधिकारहरू हामीले पाओस् पाउनु पर्छ।
कोरोना भाइरसको महामारी र यसबाट सबैभन्दा बढी जोखिममा रहेका अपाङ्गता भएका मानिसहरूको आधारभूत आवश्यकता परिपूर्तिको लागि जिल्लाका स्थानीय तहहरूको भूमिका उल्लेखनीय नरहेको गुनासो गर्नुहुन्छ नेत्रहीन संघ सिन्धुपाल्चोकका अध्यक्ष सोमदुलाल।
अबका दिनहरूमा स्थानीय तहले चाहिँ अपाङ्गता भएका साथीहरूलाई लक्षित गरेर विविध खालका कार्यक्रमहरू चाहिँ उनीहरूसँग छलफल गरेर उनीहरूको आवश्यकता अनुसारको कार्यक्रमहरू आयोजना गर्नको लागि स्थानीय तहले भूमिका खेलोस्।
विशेष रूपमा यो परियोजना सिन्धुपाल्चोक जिल्लाको हेलम्बु इन्द्रावती गाउँपालिका र काभ्रे पलाञ्चोक जिल्लाको मण्डन देवपुर नगरपालिका र भूमलु गाउँपालिकामा केन्द्रित रहेको छ। अपाङ्गता भएका मानिसहरूको उचित संरक्षण गर्ने दायित्व स्थानीय सरकारको भएको राष्ट्रिय अपाङ्ग महासंघ बागमती प्रदेशका अध्यक्ष अश्विन लम्साल बताउनुहुन्छ।
यस्तो महामारीमा सबभन्दा बढी अपाङ्गता भएका व्यक्तिहरू जोखिममा पर्ने गरेका छन्। अपाङ्गता भएको व्यक्तिहरूलाई कसरी चाहिँ यो जोखिमबाट मुक्त बनाउन सकिन्छ, जोखिममा परिहाले भने कसरी चाहिँ छिटो भन्दा छिटो रेस्क्यु गर्न सकिन्छ भन्ने विषयमा चाहिँ सरकारले सोच बढाउनु पर्छ।
कुनै पनि महामारी र प्रकोपको समयमा सबैभन्दा धेरै जोखिममा पर्ने अपाङ्गता भएका व्यक्तिहरूको जोखिम न्यूनीकरण र स्वास्थ्य सुरक्षाको लागि संघ प्रदेश र स्थानीय सरकारले समयमै ठोस कार्यक्रमहरू लागू गर्नुपर्ने जानकारहरू बताउँछन्। देवराज सुवेदी, सिन्धुपाल्चोक।
नमस्ते बाउजू, चिया पिउनु भयो?
नमस्ते बाबु, पिउँदैछु। बच्चाहरू के गर्दैछन् त?
सधैँ खेलेर बिताउँथे, हिजो आज पाठशाला CUG लिएर पढ्दैछन्। तपाईँको नि?
हाम्रा पनि पाठशाला CUGबाटै पढ्दैछन्। आजकल त कति सजिलो भएको छ है। नेपाल टेलिकमले सरकारी स्कूलका 12 कक्षासम्मका विद्यार्थी शिक्षक र अभिभावक समेटेर एकदमै सस्तोमा ग्रुप बनाइदिएको पाठशाला CUGबाट त ग्रुपभित्र जति कुरा गरे पनि हुने, शिक्षा मन्त्रालयले राखेको सजिलै बुझिने पाठ्य सामग्री भएको वेबसाइट खोलेर पढ्न अनि स्कूलबाट ग्रुप SMS पनि पठाउन मिल्ने कति राम्रो सुविधा है।
अझ यसमा आबद्ध भएपछि त खर्च पनि पालिका मार्फत सरकारले नै तिरिदिने रे।
सबैको लागि, सधैँको लागि
नेपाल टेलिकम, राष्ट्रको सञ्चार।
समाचारमा पुनः स्वागत छ। प्रधानमन्त्री केपी शर्मा ओलीले गुल्मिखा नेकपाका नेता बोम बहादुर खड्काको निधनप्रति दुःख व्यक्त गर्दै श्रद्धांजलि व्यक्त गर्नुभएको छ। स्वर्गीय खड्काको निधनबाट पार्टी, जनता र राष्ट्रका लागि अपूरणीय क्षति भएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले स्वर्गीय खड्काले लुम्बिनी विशेषतः गुल्मी जिल्लाको कम्युनिष्ट आन्दोलनमा अत्यन्त महत्वपूर्ण र अविस्मरणीय योगदान पुर्याउनु भएको स्मरण गर्नुभएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विमानस्थल सुरक्षा प्रहरी आवास गृह निर्माण गरिएको छ। विमानस्थलको सुरक्षाको काममा खटिने 350 सुरक्षाकर्मीका लागि सामूहिक आवास गृह निर्माण सम्पन्न भएको हो। नवनिर्मित भवनको हिजो उद्घाटन गर्नुहुँदै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश कुमार भट्टराईले विमानस्थल सुरक्षाका लागि छुट्टै युनिट गठन गर्ने बारेमा सरोकारवाला निकायसँग छलफल चलिरहेको बताउनुभयो। विमानस्थलका महाप्रबन्धक देवेन्द्र केसीका अनुसार कुल 7 करोड़ 15,17,000 रूपियाँको लागतमा भवन निर्माण गरिएको हो। 2,500 वर्गमिटर क्षेत्रफलमा फैलिएको तीन तल्ले सो भवनमा 350 व्यक्तिका लागि आवास सुविधा उपलब्ध हुनेछ। प्रदेश नम्बर 2 सरकारले सरकारी स्तरबाट नै सार्वजनिक यातायात सेवाका रूपमा बस सञ्चालन गर्ने भएको छ। प्रदेश सरकारले बस सेवा सञ्चालनका लागि 5 बस पनि खरिद गरिसकेको छ। निजी बसभन्दा सस्तो भाड़ा दरमा जनताको सहजताका लागि जनकपुर बीरगंज 2, जनकपुर राजविराज 2 तथा राजविराज बीरगंजसम्म एउटा बस सञ्चालन गर्ने प्रदेश सरकारको योजना रहेको छ। अग्रज समाजसेवी नेपाल रेडक्रस सोसाइटीका संस्थापक सदस्य तथा पूर्व अध्यक्ष रमेश कुमार शर्माको हिजो निधन भएको छ। कोविडलाई जितेर पनि निमोनिया र अन्य स्वास्थ्य समस्याका कारण हिजो उहाँको ट्रेन्डी अस्पतालमा निधन भएको हो। हिजै उहाँको पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिएको छ। उहाँका 3 छोरा र 2 छोरीहरू रहेका छन्। पाल्पाको निम्दी गाउँपालिका 7 ज्यामिरेमा टिपर दुर्घटना हुँदा चालकको हिजो मृत्यु भएको छ। ज्यामिरेको पुकुटेबाट चुनडुङ्गा बोकेर सर्दीतर्फ जाँदै गरेको ना 8X7905 नम्बरको टिपर मोटे खर्क खस्रेनी खोलामा दुर्घटना भएको थियो। दुर्घटनामा चालक सिन्धुपाल्चोक जिल्ला चौतारा नगरपालिका 13 40 वर्षीय पूर्णबहादुर श्रेष्ठको घटनास्थलमा नै मृत्यु भएको रूपसे भन्ज्याङ प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक डेढ बहादुर थापाले जानकारी दिनुभयो। सामान सहितको टिपर सड़कबाट करिब 10 मिटर तल खसेको थियो। घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 12 सुमो दुर्घटना हुँदा 1 महिलाको घटनास्थलमै मृत्यु भएको छ भने अन्य केही गम्भीर घाइते भएका छन्। पिलुवा कलैया सड़क खण्डको बेलबाड़ी श्रीपुरमा हिजो सुमो दुर्घटनामा जितपुर सिमरा उपमहानगरपालिका 17 जैतापुरकी 40 वर्षीय सुकी धामीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। 84 वडा रहेको बैतडी जिल्लामा 12 वडा कार्यालयले मात्रै आफ्नो भवन निर्माण गरी सेवा प्रवाह गरिरहेका छन्। अन्य 72 वडा कार्यालयको आफ्नो भवन नहुँदा सेवा प्रवाह गर्न निकै कठिनाई भइरहेको पनि स्थानीय जनप्रतिनिधिहरूले गुनासो गरेका छन्। बैतडीबाट हाम्रा संवाददाता सीपी लोहियाको यो रिपोर्ट।
बैतडीका 84 ओडाहरूमध्ये 12 ओडाका मात्रै आफ्नै नयाँ भवनहरू निर्माण भएका छन्। आफ्ना भवन नभएका अन्य ओडा कार्यालयहरू केही भाडाका भवनबाट सेवा प्रवाह गर्दै आएका छन् भने केही साबिकका गाविस भवनबाट सेवा दिइरहेका छन्। जिल्लाको पञ्चेश्वर गाउँपालिकाका ओडाहरू जीर्ण भएका साबिकका गाविस भवनबाट सेवा प्रवाह गर्दा समस्या भएको बताउनुहुन्छ पञ्चेश्वर 2 ओडाध्यक्ष तथा गाउँपालिका प्रवक्ता दशरथ मंगोला।
गाविस भवनहरूमा वडा कार्यालयहरू सञ्चालन छन्, ठाउँको अभाव छ, कतिपय भवनहरू जीर्ण छन्। कार्यालयहरू नबनिराख्दा हामीले सञ्चालन गरेका विभिन्न कृषि तर्फका भेटनरी तर्फका योजना शाखा आदि अल्पत्र छन्।
अहिले आफ्नै भवनहरू भएका वडा कार्यालयहरूले भने सेवा प्रवाह गर्न निकै सहज भएको बताएका छन्। अहिले आफ्नै भवन निर्माण भएपछि काम गर्न निकै सजिलो भएको बताउनुहुन्छ नगर प्रवक्ता समेत रहेका पाटन 9 वडाध्यक्ष लोकेन्द्र भण्डारी।
कार्यालय नहुँदाखेरि अर्को वडामा वडा कार्यालय सञ्चालन गर्नुपर्ने एउटा बाध्यता र सेवा प्रवाह गर्दाखेरि पनि एउटै कोठामा चाहिँ सबै सेवा प्रवाह गर्नु चाहिँ अप्ठ्यारो परिस्थिति थियो भने अहिले तालिम हलदेखि गोष्ठीका सहज व्यवस्थापन भएको छ र त्यो चाहिँ सेवा प्रवाह गर्न सजिलो महसुस भएको छ।
बैतडीमा सबैभन्दा बढी ओडा भवन बनाउने स्थानीय तहमा सिगास गाउँपालिका रहेको छ। जिल्लाको सबैभन्दा दुर्गम गाउँपालिकाको रूपमा रहेको सिगासले अहिले गाउँपालिकाको भवन सहित 11 नयाँ सरकारी भवन निर्माण गरेको छ। सिगास गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत टीका सिंह धामी। स्थानीय तहमा जनप्रतिनिधि आएको भए पनि काम गर्ने कार्यालय भवन नहुँदा उनीहरूलाई काम गर्न समस्या छ। बैतडीका सबै वडा कार्यालयले छिटै भवनहरू निर्माण गर्न सके सेवा प्रवाहमा सहजता आउनेछ। सीपी लोहिया, रेडियो नेपाल, बैतडी।
महान्यायाधिवक्ताको कार्यालयको अनुरोध।
जबरजस्ती करणी अर्थात् बलात्कार जघन्य अपराध हो। कुनै पनि महिलाको मंजुरी नली यौन जन्य क्रियाकलाप गरेमा जबरजस्ती करणी गरेको मानिन्छ।
कर काप, डर, त्रास वा प्रलोभनमा पारी, झुक्काई, अपहरण गरी वा शरीर बन्धक बनाई लिएको मंजुरीलाई मंजुरी मानिँदैन।
याद राखौ, 18 वर्ष भन्दा कम उमेरको बालिकाको मंजुरी लिए करणी गरेमा पनि जबरजस्ती करणी गरेको मानिनेछ। यस्ता कसुर गर्नेलाई जन्मकैदसम्मको सजाय हुन सक्छ। सक्छ।
त्यस्तो अपराध गर्न सहयोग गर्ने, स्थानीय स्तरमा मिलाउने र पीड़ित वा परिवारलाई लोभ लालच वा धम्की दिई घटना लुकाउनेलाई पनि सजाय हुने हुँदा यस्ता अपराधमा संलग्न नहुन सबैलाई जानकारी गराइन्छ। जबरजस्ती करनीको बारेमा थाहा पाउने जो सुकैले तुरन्तै प्रहरीलाई सूचना दिई अपराध गर्ने व्यक्तिलाई कानूनी दायरामा ल्याउन सहयोग गर्नुहुन सबैमा अनुरोध गर्दछौ।
युनिसेफ संघको सहकार्यमा महान्यायाधिवक्ताको कार्यालय।
अब केही अन्तर्राष्ट्रिय समाचार। विश्वलाई कोरोना संक्रमणको महामारीले भन्दा विश्वव्यापी तापक्रम वृद्धिले ठूलो चुनौती दिइरहेको अन्तर्राष्ट्रिय रेडक्रस सोसाइटीले जनाएको छ। रेडक्रस तथा रेड क्रिसेन्ट सोसाइटीको अन्तर्राष्ट्रिय महासंघद्वारा जारी नयाँ रिपोर्टमा जलवायु परिवर्तन समस्यासँग जुझ्न कोरोना भाइरस महामारीलाई जस्तै महत्व दिएर काम गर्नुपर्ने उल्लेख छ। सन् 1960 भएका विश्वव्यापी विनाशका करिब 100 घटनाहरू जलवायु परिवर्तनसँग सम्बन्धित रहेका छन्। ती संकटका कारण 5 करोड़ मानिस प्रभावित बनेका छन्। कोरोना भाइरसको महामारी खोपले मात्र अन्त्य गर्न नसक्ने विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओले बताइरहेको बेला यस संक्रमणका कारण मृत्यु हुनेको संख्या झण्डै 13,35,000 पुगेको छ। पछिल्लो समय विभिन्न औषधि उत्पादकहरूले खोपको परीक्षणको नतिजा सार्वजनिक गरिरहेको बेला डब्ल्यूएचओका प्रमुख टेड्रसले खोपले मात्र महामारी अन्त्य नहुने बताउनु भएको हो। यसैबीच एक विश्वविद्यालयको अध्ययन प्रतिवेदनका अनुसार माउथवासले 30 सेकेण्डमा कोरोनाको जीवाणु मार्न सक्ने बताइएको छ। कार्डिफ युनिभर्सिटीका अनुसार माउथवासमा हुने 0.07% सिटीपिटिडिनियम क्लोराइडले भाइरस विरूद्ध कार्य गर्ने दावी गरेका छन्। कोरोना भाइरसका कारण अमेरिकामा एकीकृत संक्रमित दरको वृद्धि रोकिएको छैन। हालसम्म त्यहाँ 1,15,40,000 भन्दा बढ़ी मानिस संक्रमित छन् भने 2,52,000 भन्दा बढ़ीको मृत्यु भइसकेको छ। अफगानिस्तान र इराकबाट अमेरिकी सैनिक फिर्ता गर्ने राष्ट्रपति ट्रम्पको निर्णयलाई लिएर रिपब्लिकन पार्टीका वरिष्ठ नेताहरूले नै असन्तुष्टि व्यक्त गरेका छन्। ट्रम्पका निकट समर्थक एवं सिनेटका वरिष्ठ नेता मिस म्याकनेनले यो निर्णय आफैमा गलत भएको उल्लेख गर्नुभएको छ। इराक र अफगानिस्तानमा तैनात सैनिक मध्ये 2,500 जनालाई फिर्ता बोलाउने निर्णय भएको अमेरिकी रक्षा मन्त्रालयले पुष्टि गरेको छ। नेता म्याकनेनले अमेरिकी राष्ट्रपति ट्रम्पले व्हाइट हाउस छोड्ने बेलामा कुनै पनि दूरगामी प्रभाव पार्ने गरी विदेश मामिला र सुरक्षा नीतिमा परिवर्तन नगर्न चेतावनी समेत दिनुभएको बीबीसीले जनाएको छ। अमेरिकाका वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना महामारी नियन्त्रणका लागि सरकारलाई सहयोग नगरे ठूलो मानवीय क्षति हुने नवनिर्वाचित राष्ट्रपति जो बाइडेनले बताउनु भएको छ। कोरोना भाइरस विरूद्धको औषधि वा खोपका लागि भइरहेको गृह कार्यको बारेमा पनि उहाँले संयोजनकारी र सहयोगी भूमिका खेल्नुपर्नेमा जोड़ दिनुभयो। वर्तमान राष्ट्रपति ट्रम्पले कोरोना नियन्त्रणका लागि प्रभावकारी भूमिका खेल्न नसकेकाले आफूले राम्रो भूमिका खेल्ने मुख्य चुनावी एजेण्डा बनाएर निर्वाचित हुनुभएका बाइडेनले कोरोना नियन्त्रणका लागि प्रयास र गृह कार्य थाल्नु भएको छ। कोरोना भाइरसका कारण विगत 24 घण्टामा विश्वभर 5,40,283 जना संक्रमित थपिएका छन् भने 10,361 जनाको मृत्यु भएको कोरोना सम्बन्धी अध्यावधि गरिरहेको संस्था वर्ल्डोमिटरले जनाएको छ। गत 24 घण्टामा अमेरिकामा 1,54,553 संक्रमित थपिएका छन् भने 1,571 जनाको मृत्यु भएको छ। छिमेकी मुलुक भारतमा गत 24 घण्टामा 38,532 संक्रमित थपिएका छन् भने 472 जनाको मृत्यु भएको छ। ब्राजिलमा गत 24 घण्टामा 35,018 जना संक्रमित थपिएका छन् भने 676 जनाको मृत्यु भएको छ। हालसम्म विश्वभर कोरोना भाइरसका 13,42,800 भन्दा बढ़ीको मृत्यु भएको छ भने कोरोनाका कारण 5,59,28,000 भन्दा बढ़ी संक्रमित भएका छन्। अहिलेसम्म 3,89,29,000 भन्दा बढ़ी कोरोना मुक्त भइसकेको वर्ल्डोमिटरले जनाएको छ। यस्तै युरोपेली मुलुक फ्रान्समा गत 24 घण्टामा 14,524 जना संक्रमित थपिएका छन् भने 625 जनाको मृत्यु भएको छ। गत 24 घण्टामा रशियामा 22,410 जना संक्रमित थपिएका छन् भने 442 जनाको मृत्यु भएको छ। बेलायतमा गत 24 घण्टामा 20,051 संक्रमित थपिएका छन् भने 598 जनाको मृत्यु भएको छ। अब आर्थिक समाचार।
कोविड 19 महामारीका बीच पनि सगरमाथा क्षेत्रमा पर्ने अमातबालम हिमाल आरोहणमा आरोहीहरूको आकर्षण बढ़दो देखिएको छ। विदेशी तथा स्वदेशी आरोही अहिले अमातबालम हिमालको आरोहणमा रहेका पर्यटन विभागले जनाएको छ। पहिला अमातबालम हिमाल आरोहणमा धेरै विदेशी आरोही पुग्ने गरेका थिए भने पछिल्लो समय नेपाली आरोहीको पनि लर्को लाग्ने गरेको विभागले जनाएको छ। यसैबीच संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश कुमार भट्टराई अमातबालम हिमालको आधार शिविरमै पुगेर सामूहिक तस्विर खिचाउँदै आरोहणमा उत्साह प्रदान गर्नु भएको छ। पर्यटन मन्त्री भट्टराईले कोविड 19 का कारण प्रभावित भएको नेपालको पर्यटन क्षेत्र विस्तारै लयमा फर्कन थालेकाले यसको प्रवर्धनमा सरकार र निजी क्षेत्र हातेमालो गर्दै अघि बढ़नुपर्ने बताउनुभयो। पर्यटन विभागका अनुसार सन् 2019 को शरदयाममा मात्रै 1210 विदेशी आरोही हिमाल आरोहणका लागि नेपाल आएका थिए। पाल्पाको रामपुर नगरपालिकाले निर्माण गरिरहेको शीत भण्डार निर्माण कार्य अन्तिम चरणमा पुगेको छ। नगरपालिकाले स्थानीय उत्पादनलाई भण्डारण गर्नका लागि 300 मेट्रिक टन क्षमताको शीत भण्डार निर्माण गर्दैछ। करिब एक रोपनी क्षेत्रफलमा निर्माण भइरहेको शीत भण्डारको निर्माणबाट त्यस क्षेत्रमा उत्पादन हुने कृषिजन्य वस्तुको भण्डारण गरी बढ़ी फाइदा लिन सकिने रामपुर नगरपालिकाका कृषि शाखा प्रमुख रामहरि पाण्डेले बताउनुभयो। म्याग्दीको फलातेमा बिउ संकलन र भण्डारण केन्द्र स्थापना भएको छ। गाउँपालिका र किसानको संयुक्त लगानीमा म्याग्दीको अन्नपूर्ण गाउँपालिका 5 फलातेमा बिउ संकलन र भण्डारण केन्द्र स्थापना भएको हो। संकलन केन्द्रको भवनमा किसानहरूले बिउ तरकारी र आलु संकलन तथा भण्डारणका साथै सिपमूलक तालिम बैठक भेला सञ्चालन पनि गर्न सक्ने भएकाले भण्डारण केन्द्र स्थापनाको काम आर्थिक हिसाबले निकै लाभदायक रहेको अन्नपूर्ण गाउँपालिकाले जनाएको छ।
आर्थिक समाचार सुन्दै हुनुहुन्थ्यो सुरेन्द्रमणि त्रिपाठीबाट। पालो भएको छ खेल समाचारको।
नेपाली राष्ट्रिय फुटबल टोली र बंगलादेश बीच मैत्रीपूर्ण सिरिजको दोस्रो खेल गोलरहित बराबरीमा सकिएको छ। यसअघि दुई खेलको सिरिजको उपाधि बंगलादेशले जितेको छ। मुजिब वर्षो फिफा र अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल सिरिजको दोस्रो खेलमा नेपालले बंगलादेशसँग गोलरहित बराबरी खेल्दै उपाधिबाट वञ्चित भएको हो। नेपालले पछिल्लो खेलभन्दा सुधारिएको प्रदर्शन गरेको नेपालले खेल अवधिभर संयमित प्रदर्शन गरेको थियो। बल पासमा चोट दिएको नेपालले केही आक्रमक बुने पनि त्यसमा सफल हुन भने सकेन। बल पकडमा राखे पनि अन्तिम पास निकाल्न भने नेपाली मिडफिल्डरलाई कठिनाई भएको थियो। पहिलो खेल कार्तिक 28 गते 2-0 पराजित भएका कारण नेपालले सिरिज भने 1-0 गुमाएको छ। बगबन्धु अन्तर्राष्ट्रिय रंगशालामा दुवै टीमले केही गोलका अवसरहरू खेर फालेका थिए। बंगलादेशका सुमन रोजा र सुएल राणा तथा नेपालका अनन्त तामाङ अञ्जन विष्टले अवसर पाए पनि गोल भने गर्न सकेनन्। खेलको इन्जुरी समयमा रञ्जित धिमालको फ्रीकिकलाई सदुपयोग गरी पेनाल्टी एरियाबाट नवयुग श्रेष्ठले गरेको प्रहार पोलमा लागेर फर्किएपछि नेपालले खेल जित्न चुकेको हो। खेलमा पूजन उर्वाकोटी श्रिङ गुरुङ र शेषेघाङ आन्देगबेलले राष्ट्रिय टोलीबाट डेब्यू गरे। नतिजा जे भए पनि कोरोनाले अस्तव्यस्त नेपाली खेलकुदका लागि यसले सकारात्मक सन्देश दिएको छ। सरकारले खेलकुद प्रशिक्षण शुरू गर्ने निर्णय गरिसके पनि अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलको आयोजनाका लागि पहल शुरू गर्न सहज बनाएको छ। कोरोनाका कारण 8 महिनादेखि ठप्प घरेलु खेलकुद गतिविधिलाई चलायमान बनाउने प्रक्रियाको पहिलो चरणका रूपमा नेपाली राष्ट्रिय फुटबल टोलीले बंगलादेशको राष्ट्रिय टोलीसँग 2 अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलको श्रृंखला खेलेको छ। सरकारले असोज अन्तिम साता फुटबलको प्रशिक्षण शुरू गर्न अनुमति दिएको थियो। फिफा र एएफसी विश्वकप छनौट खेल नजिकै रहेको अवस्थामा बंगलादेशको खेलमा नेपालले आफ्नो स्तर परीक्षण गरेको हो।
खेल समाचार सुन्दै हुनुहुन्थ्यो अजय बमबाट। अब मौसम सम्बन्धी जानकारी। आज प्रदेश नम्बर 1 र सुदूरपश्चिम प्रदेशका पहाड़ी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा रेकर्ड गरिएको अधिकतम तापक्रम 22.6 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 6.5 डिग्री सेल्सियस, सापेक्षिक आर्द्रता 97%। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 21 डिग्री सेल्सियसका बीच रहने अनुमान छ। काठमाडौँ उपत्यकामा सूर्योदय बिहान 6:28 भयो भने सूर्यास्त भरे साँझ 5:11 हुनेछ। अन्त्यमा यस प्रसारणका मुख्य समाचार एकपटक फेरि सुन्नुहोस्। सत्तारूढ़ नेपाल कम्युनिष्ट पार्टी नेकपा सचिवालय बैठक आज दिउँसो एक बजे बस्दै देशभर थप 2878 जना कोरोना संक्रमण मुक्त 502 जनामा कोरोना संक्रमण पुष्टि संक्रमित 17 जनाको मृत्यु विमानस्थलको सुरक्षाका लागि छुट्टै युनिट गठन गर्ने विषयमा छलफल भइरहेको संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईद्वारा जानकारी कोरोना महामारी भन्दा तापक्रम वृद्धि विश्वका लागि ठूलो चुनौती रहेको अन्तर्राष्ट्रिय रेड क्रसको भनाई विगत 24 घण्टामा विश्वभर 5,40,000 भन्दा बढ़ीमा कोरोना भाइरस संक्रमण र नेपालले बंगलादेशसँगको दोस्रो मैत्रीपूर्ण फुटबल खेलमा बराबरी गरे पनि सिरिजको उपाधि गुमायो। यसका साथै 7 बजेको समाचार यति नै। रेडियो नेपाल सुन्दै गर्नुहोला। हवस् त नमस्ते।